الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا أما بعد فقد قال الله تبارك وتعالى في القرآن المجيد والفرقان الحميد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الذين إن مكناهم في الأرض وأقاموا الصلاة وآتوا الزكاة وأمروا بالمعروف ونهوا عن المنكر ولله عاقبة الأمور صدق الله مولانا العظيم وصدق رسوله النبي الكريم ونحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين بزرگو عزیزو اور بھائی میں آج کسی اور موضوع پہ کچھ کہنے کے ارادے سے آیا تھا لیکن ابھی کوئی دوستوں نے مجھ سے سوالات کیے ہیں میں نے ان سے تو یہی کہا کہ نہیں میں اس پر کچھ نہیں کہنا چاہتا لیکن اب میرا ارادہ ہو گیا کہ کچھ کہہ ہی دوں کہ شاید یہ میرا فرض ہے جس کو پورا کرنا چاہیے آج کل اخبارات میں ہمارے کالم نگاروں نے کہ کالموں میں اور ٹی وی کے پروگراموں میں ریڈیو پر بھی مذاکرات میں ایک ہنگامہ کھڑا ہے حسبہ بل کے حوالے سے کہ سرحد اسمبلی اپنے ایک جائز حق کے طور پر ایک کام کرنا چاہتی ہے ایک بل اور ایک ایکٹ لانا چاہتی ہے لیکن پورے ملک میں اور وفاقی حکومت تک میں ایک آگ لگ گئی ہے کہ آخر یہ کیا ہو رہا ہے اور ایسا لگتا ہے کہ سرحد حکومت نے شاید ملک کے خلاف بغاوت کر دی ہے شاید وہ بالکل ایک متوازی نظام لا رہے ہیں جس سے ہمارے ملک کی عدالتوں کو بھی نقصان پہنچے گا ہمارے آئین کو بھی نقصان پہنچے گا ایک عجیب کنفیوژن ہے جو پورے ملک میں پھیلا دیا گیا وہ پورا بل تو میرے سامنے نہیں ہے میں نے تو دیکھا نہیں اسے لیکن تنقید کرنے والوں نے جو باتیں کہی ہیں اس سے اندازہ ہوتا ہے کہ وہ بل کیا ہوگا اسی اس سے جو مجموعی تاثر پیدا ہوتا ہے اور جو اس کی بنیادی باتیں ہونی چاہیے اس میں اسی حوالے سے میں کچھ چند باتیں آپ کی خدمت میں عرض کرتا ہوں وہ تو بل جب سامنے آئے گا چھپے گا تو انشاءاللہ اس پر بھی بات کر لیں گے بات یہ ہے کہ حسبہ بل یا حسبہ یہ وہی چیز ہے جس کو آپ احتساب کہتے ہیں اور جس کے لیے محتسب کا ادارہ ہمارے یہاں بھی قائم ہے وفاقی حکومت کے تحت پنجاب حکومت کے تحت بلوچستان میں بھی اور سندھ میں بھی البتہ یہ محتسب کا ادارہ میں نہیں جانتا کہ آج تک سرحد میں قائم کیوں نہیں ہوا 1985 میں یہ تینوں صوبوں میں قائم ہوا تھا اور اس نے جیسا کچھ کام کیا ہے آپ اسے زیادہ جانتے ہو لیکن اس پر میرے خیال میں اتفاق ہے کہ ایسا کام کوئی نہیں کیا جس سے واقعی اندازہ کیا جا سکے کہ جیسا کام ان کو کرنا چاہیے تھا اس کا انہیں حق ادا کر دیا یہ چونکہ ایک مختصر سا ادارہ ہے جس کو وفاقی حکومت کی اشیرداد حاصل رہے تو وہ کام کر سکتا ہے اور اگر کہیں یہ محسوس ہو چونکہ وہ عام طور پر ریٹائرڈ ججز ہوتے ہیں उनको जब ये पता चले कि वफाकी हुकूमत इसको पसंद नहीं करती तो वो भी अपनी बाग मोड़ लेते हैं या रिजाइन करके घर चले जाते हैं। इसलिए उनमें कुव्वत नहीं होती, इसके पीछे सपोर्ट करने वाला उनको कोई नहीं है। आमतौर पर हमारे यहां उसूल के पास शिकायत जाती हैं, लेकिन इंफरादी शिकायत बाज छोटे मोटे अदारों के खिलाफ, लेकिन ऐसे अदारे जिनको कुछ कहना हुकूमत के लिए मुश्किल होता है। होना नहीं चाहिए कोई एक बालातर अदारा हो, अगर हुकूमत के खिलाफ या वजीर आजम के खिलाफ बल्कि सदर ममलकत के खिलाफ भी कुछ नहीं कहा जा सकता, लेकिन उस अदारे को यह इख्तियार हो कि कोई आदमी उसकी शिकायत करे तो वो सुने और फिर उसका फैसला भी करे। लेकिन इसका तो दूर दूर तक हम इसको कबूल करने के भी तैयार नहीं है। इसलिए एहतसाबी अदारे हमारे यहां हैं, मोहतसिब का अदारा है, लेकिन वो एक बेकार चीज है। लेकिन जहां तक शरीयत इस्लामी का ताल्लुक है, इस बात को अच्छी तरह ज़हन नशीन कर लीजिए कि इस्लाम ने मुसलमानों पर जो सबसे पहली जिम्मेदारी आयद की है वो एक जो है फराइज के इकामत की, कि अल्लज़ीन अमकन्नाहुम फिल अर्ज़, मुसलमान वो लोग हैं कि अगर हमें उन्हें कहीं इख्तदार देते हैं तो सबसे पहले वो दो काम करते हैं। एक ये कि अकाबुस्सलाह व आतुज़्ज़का, वो निजाम सलात कायम करते हैं और निजाम जकात कायम करते हैं। निजाम सलात से बता दिया कि इबादत का पूरा निजाम और अखलाकियात का पूरा निजाम है, और निजाम जुकात से मुराद यह है कि मुल्क के माशी सिस्टम को वो सूद से पाक करते हैं, सिट्टे से पाक करते हैं, जुए से पाक करते हैं। अल्लाह ने उसके बारे में जो शरीय अहकाम दे दिए हैं उसकी पूरी पाबंदी मुल्क से करवाते हैं, इससे माली निजाम को साफ सुथरा बना देते हैं। अगर ये कोशिशें वाकई हों तो इसकी खैर जरूरत कम महसूस होती है कि लोग फिर भी बुराई का इर्तिकाब करें, लेकिन इंसानी नफ्स जो बड़ा शरीर वाकई हुआ है, उसके साथ शैतान लगा हुआ है जो वक्तन फक्तन उसे उकसाता रहता है, इंसान के अंदर मफादात की एक बड़ी जंग जारी रहती है और उसके तहत आदमी कभी ना कभी कोई ना कोई मफादात के मुताबिक भी काम करता है। इसी उसे कमजोरियों का सुदूर होना ऐन मुमकिन है। यह कमजोरियां तो करने अव्वल में भी बात जगह से जाहिर हुई, तो जैसे जैसे जमाना आगे गुजरता गया है तो इनका इम्कान बढ़ता गया। इसे कुरान करीम ने इसके साथ ही इस बात का हुक्म दिया कि मुसलमान ममलकत की यह भी जिम्मेदारी है कि अमरु बिल मारूफ वनहू अनिल मुनकर, कि वो नेकियों का हुक्म दे और बुराइयां से रोके। इससे आप अंदाजा करें कि इस्लामी ममलकत के फराइज में जो बुनियादी फराइज है, जो इनसे फराइज से फूटते फराइज है, उनकी मैं बात नहीं कर रहा, जो बुनियादी फराइज है उनमें यह फरीजा शामिल है कि मुल्क के हुक्मरानों को इसका इंतजाम करना चाहिए, उनका एक ऐसा अदारा वजूद में आना चाहिए कि जिनका काम सिर्फ यह हो कि वो चल फिर कर अदारों को भी चेक करें, अफराद को भी देखें, जहां वो देखें कि कोई भी शरी काम, कोई भी शरी हुक्म तोड़ा जा रहा है, अल्लाह रसूल के अहकाम का मजाक उड़ाया जा रहा है या उसके खिलाफ किया जा रहा है, उसके खिलाफ बेहयाई फैल रही है या और इस तरह के काम हो रहे हैं, तो उनका तरीका और उनकी जिम्मेदारी यह है कि वो उसको चेक करके उसको रोकने की कोशिश करें। यही बात है, इसको हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने मुख्तलिफ वक्तों पर इसका जिक्र फरमाया कि मन रहा मिनकुम मुनकरन फरयुग़य्यिरहु बियदिही, तुम में से जो कोई किसी मुनकर को किसी बुराई को देखता है उसके लिए लाजिम है कि वह अपने हाथ से उसको बदले। फ़इल्लम यस्ततिअ फ़बिलिसानिही, और अगर वह हाथ से नहीं बदल सकता, उसको रोक नहीं सकता, तो उसके लिए जरूरी है कि वह अपनी जबान से उसका हक अदा करे, उसको रोकने की कोशिश करे। और अगर ऐसा भी नहीं कर सकता तो फिर अपने दिल ही से फैलम यस्ता थे, अगर ऐसी भी ताकत नहीं रखता तो फिर दिल से उसको बुरा जाने। लेकिन ये फरमाया जादी का अज़ाफ़ुल ईमान, ये ईमान का कमजोर तरीन दर्जा है। चुनाचे एक तो आप देखिए सहाबा कराम को, खुलाफा राशिदीन को, कि एक तो वह अपने इंतजामी मामला की तरह टाइट रखते थे तो उसमें शरीयत की खिलाफ वर्जी का सवाल ही पैदा नहीं होता था, लेकिन जो चीजें छुप कर या कहीं किनारा कशी कहीं किनारे पर रहकर लोग करने के लिए कोशिश करते हैं, तो हज़रत उमर फारूक उसी के लिए गश्त करते थे, छुप छुप के देखते थे कि कहीं ऐसी कोई चीज तो नहीं हो रही, और यह ऐसा तो नहीं हो रहा कि लोगों को उनके हुकूक नहीं मिल रहे। कारिंदे हुकूमत का यकीन दिलाते हैं सब अच्छा हमेशा कहा जाता है, लेकिन हुकूमत वक्त की जिम्मेदारी है कि वो ये देखे कि कहीं कुछ जो गरीब तबका है, जो लेमैन है, जो छोटा तबका, उनके साथ ज्यादतियां तो नहीं हो रही। हज़रत उमर फारूक हमेशा गाइड से ऐसी बातों को देखते थे, और जब उनके इल्म में यह बात आती थी उसका तदारुक भी करते थे। बल्कि मैं तो यह अर्ज कर रहा हूं कि उन्हें मुस्तकिल इस तरह आदमी मुकर्रर कर रखे थे जो अदालतें अपना काम करती थी लेकिन वो उनसे हटकर अपना अलग का काम करते थे। जो खलीफा वक्त होता था, याद रखो वो सुप्रीम कोर्ट का चीफ जस्टिस भी होता था। ये बहुत जाग बाद में जाकर इंतजामिया और अदलिया अलग हुई है, वरना खिलाफत राष्ट्र में अदलिया और इंतजामिया अलग नहीं थे। जो हुक्मरान आला था वही उसमें मुनसिफ आला भी था। हस्तमर फारूक अपने जमाने के, सिद्दीक अकबर अपने जमाने के, उस्मान गनी अपने जमाने के, अली शेर खुदा अपने जमाने के, वो जिस तरह हुक्मरान थे इसी तरह वो चीफ जस्टिस भी थे। वो जैसे इंतजामी मामला को दुरुस्त करते थे ऐसे वो ये भी देखते थे जिसका बेइंसाफी ना होती, और जो मामला उनके पास आते थे उसके फैसले भी करते थे। लेकिन इसके साथ साथ उन्होंने अदालतों का बाकायदा निजाम कायम कर रखा था। लेकिन इसको जेर बहस ये नहीं है, जेर बहस ये है कि उन्हें बता रहे का अदारा ऐसे लोग मुकर्र कर रखे थे जिनका काम यह था कि वो बताएं, उन्हें इतला दें कि फला हुक्मरान या फला बड़ी ताकत रखने वाला आदमी या फला छोटा बड़ा वो इस्लाम के अहकाम को वायलेट कर रहा। मसले एक शख्स जिनका नाम तमाम मेरे ख्याल में हमारी किताबें लेती हैं, उनका नाम मोहम्मद बिन मुस्लिमा है। खिलाफत राष्ट्र उनका काम ही यह था कि वह छोटे मोटे लोगों को नहीं, वो गवर्नर्स को चेक करते थे। हस्तमर फारूक जब किसी को हुक्मरान मुकर्र करते थे तो वो साथ ही लिख के देते थे तुम्हारे फराइज क्या। और इससे अजीब पर बात यह थी कि जिस जगह का गवर्नर को लगाया जाता था वहां जाकर वो जामे मस्जिद, चूंकि सबसे बड़ी जगह होती थी लोगों को जमा होने की और सबसे बड़ी तादाद में लोग जमा में ही होते थे, इसी को और लोग कहीं को जाए ना जाए जामे मस्जिद में जुआ तो पढ़ेंगे, बड़ी भी मसाजिद नमाज अदा करेंगे। 40,000 का मसल कूफे की जो मस्जिद थी उसमें 40,000 आदमी आ जाते थे। अब आप अंदाजा लगाए कितनी बड़ी मस्जिद थी। यही हाल बसरा का था, और इस तरह जो और बड़े बड़े शहर थे उनमें भी इतनी बड़ी बड़ी मसाजिद थी। उनमें जब गवर्नर जाता सीधा वहां पहुंचता था और जाकर लोगों से कहता था कि लोगों मुझे खलीफा वक्त ने तुम्हारा गवर्नर और हाकिम बनाकर भेजा। उसके बाद वो खोलता उस खत को और उन्हें पढ़ के सुनाता था, और उसमें जो जिम्मेदारियां होती थी वो एक एक कर वो पढ़ के सुनाता था कि ये मेरी जिम्मेदारियां हैं जिसका तुम मुझसे मुतालबा कर सकते, ये तुम्हारे हुकूक हैं जो तुम मुझसे मांग सकते हो अगर मैं अदा ना करूं। इसके बाद वो अपना काम शुरू कर देता था, और उसमें खलीफा वक्त की तरफ से नसीहत भी होती थी कि देखो मैंने अपने तई बेहतरीन आदमी तुम्हारे पास भेजा है, इसके साथ तआवुन करना, इसकी कदर करना, और अगर ये काम ना करे फिर मेरे पास शिकायत भी भेजना। तो जब कभी शिकायत पहुंचती ना उन्हें तो मोहम्मद बिन मुस्लिमा को भेजा जाता था कि जाओ जाकर इंक्वायरी करो और देखो कि यह शिकायत कहां तक सही है। यही काम था महकमा अमर बिन मारूफ का और नहीं अनिल मुनकर का। तो वो जिस तरह आम घूम फिर के देखते थे ना कि लोगों के हालात कैसे हैं और उसके बारे में हुकूमत वक्त को इतला देते थे, और फिर अदालतों के जरिए उन पर मुकदमात भी कायम होते थे। हुकूमत वक्त भी अब मालूम करना चाहती थी कि बड़े बड़े लोग क्या कर रहे हैं और किस हाल में हैं, तो वो इसी महकमे को तकलीफ देती थी। चुनाचे कूफा के मशहूर गवर्नर अयाज बिन गनम, उनके बारे में शिकायत आई। अब अंदाजा करें शिकायत क्या है कि वो बारीक कपड़ा पहनते हैं, अपनी तनख्वाह में पहनते हैं, आपको क्या शिकायत। दूसरा यह कि वो तुर्की घोड़े पर सवार होते हैं, कि भाई खानदानी आदमी बनी उमैया के बड़े अमीर आदमी फिर यह उनको तनख्वाह भी अच्छी मिलती होगी, तो उन्होंने कहा तुर्की घोड़ा सवार ले लिया सवारी करिए, वो महंगा घोड़ा होता था, तो इस शिकायत की तो ऐसी कोई बात नहीं। दूसरा यह कि वो अपने घर से देर से निकलते और लोग बाहर इंतजार में होते हैं वो आकर हमारे मामला सुने, फिर यह को उन्हें हर एक आदमी को आप पहुंचने के लिए आजादी नहीं दे रखी, बल्कि बाहर उन्हें एक ड्योड़ी बना दी है जैसे महल्लात के बाहर होती है, वहां लोग आकर उनका इंतजार करते हैं। हसमर फारूक ने जब शिकायत मिली तो मोहम्मद बिन मुस्लिमा को भेजा कि जाओ जाकर तहकीक करो, और साथ ही फरमाया कि अगर ये शिकायतें वाकई इसी तरह पाओ तो जिस हाल में भी उनको पाओ उससे पकड़ के मेरे पास ले आओ। असल बात यह थी, ये शिकायत इन मानों में थी कि हस्तमर फारूक अपने जब गवर्नर किसी को बना के भेजते थे ना साथ लिख के देते थे कि बारी कपड़ा नहीं पहनना, क्योंकि अभी तक हमारे इस मुल्क में बसने वाली रईयत उनमें से हर आदमी को बारी कपड़े मुयस्सर नहीं है, तो मैं गरीबों की नुमाइंदगी करनी है, तो अगर अमीरों की तरह ठाठ बाट से रहोगे तो उनकी पूछ के कौन करेगा। इसलिए तुमने तुर्की घोड़े पर सवारी नहीं करनी, तुमने छोटे घोड़े पर सवारी करनी, ताकि पता चले गरीबों का एक आदमी उनका नुमाइंदा कि तुम्हें ठाट बार से रहने की इजाजत नहीं है, और वैसे भी सख्त जिंदगी इख्तियार करोगे तो इस्लाम की खिदमत भी करोगे, और अगर तुम नाजुक अंदाम मार गए इस्लाम की खिदमत क्या करोगे। चुनाचे जैसे उनको पाया कि बारी कपड़े में मलबूस है, बाकी बाहर ड्यूटी बनी हुई है, लोग इंतजार में खड़े हैं, जाकर हुक्म सुनाया, उसने साथ लिया आ गया। हज़रत उमर फारूक ने आते ही बकरियों का एक रेवड़ उनके हवाले किया, हाथ में डंडा दे दिया, और कंबल मंगवाकर बारी कपड़े उतरवाकर उसका लिबास पहना दिया। फरमाया तुम इंसानों की हुक्मरानी के काबिल नहीं हो, तुम हैवानों को चरा सकते, तो अगर इंसानों को चराने के काबिल होते तो तुम ये तफरीक ना करते। इसे मैं तुम्हें यही सजा देता हूं कि जाओ जाकर रेवड़ चलाओ जंगल में। अब जारी इनके मजाल नहीं थे, वो इनकार कर देते। एक तो दफा यह बात जरूर कही कि इससे तो मर जाना बेहतर है, तो सुमरे फादू ने डांट के निकाल दिए, चुनाचे बकरियां चलाते बेहतर थे। मैंने ये सिर्फ एक मिसाल दी है कि मुसलमान मुआशरा या मुसलमान हुकूमतें जिस बुनियादी सोच से उठाई गई थी उनमें बड़ा दखल इस बात का था कि बाद में यह आपने सुना होगा कि हुक्मरान से ज्यादा बेखबर आदमी कोई नहीं होता। जितना बड़ा हुक्मरान है ना, उनके इर्द गिर्द की एजेंसियां, उनके इर्द गिर्द के हवारी, उनके उनसे मफादात उठाने वाले, उनके दस्तरखानी कबीले के लोग, उनका काम यह होता है कि हमेशा सब अच्छा की रिपोर्ट देते। वो पूछे कि मुल्क के हालात कैसे हो रही, पूछिए ही ना, आपके जरे इख्तदार तो पूरे मुल्क में इंसाफ हो रहा, लोग चैन की बस नहीं सोते, चैन की नहीं सोते, कहीं कोई बदअमनी का अंदेशा नहीं, कहीं किसी पर जुल्म नहीं हो रहा। ऐसे बेचारा अय्यूब खान कहा करता था कि हम लोग तो बेखबरी में मारे गए, कि हमें तो सही हालात का कभी अंदाजा नहीं हो पाता क्योंकि हमेशा हमें गलत इतलाह दी जाती। ऐसे खलीफा वक्त अपने अपनी सहूलत के लिए भी इस महकमे की ज्यादा सरपरस्ती करता था ताकि लोगों के हालात सही तौर पर हमारे पास पहुंच सके। और फिर यह ऐसा महकमा को होना चाहिए ना कि अगर जजेस के खिलाफ शिकायत हो, वजीर आजम के खिलाफ, बल्कि खलीफा वक्त के खिलाफ, तो वो उसको भी देख सके। इसके इतने बड़े इख्तियार थे, लेकिन इख्तियार सिर्फ नेकी के फरोग के लिए थे, बुराई का कलर जमा करने के लिए, अपने जाती इख्तदार को तलाश करने के लिए नहीं। इसी उनकी बहरहाल उनकी अपॉइंटमेंट और उनकी तकर्रियां वह खलीफा वक्त की जानिब से होती थी, वो लोग आजाद लोग नहीं थे। ऐसे मैं पहली बात तो यह कहना चाहता हूं कि यह एहतसाबी अदारा जो है यह कोई जायज चीज नहीं है, तो यह तो इस्लाम की बुनियादी सोच के ऐन मुताबिक। बल्कि एक कदम आगे बढ़कर मैं यह कहूंगा कि हम जिसको इजहार राय की आजादी कहते हैं ना, इस्लाम इजहार राय की आजादी देता है, लेकिन वो अलग इतलाक नहीं देता। यूं समझ लीजिए कि मैं अपने घर में अपने बच्चों को इजहार राय की आजादी देता हूं कि कोई शिकायत है तो मुझसे कहो, लेकिन मैं उनकी मां की बेहुर्मती की इजाजत नहीं दे सकता। तो वो इस हक को इस्तेमाल करके तो मां की तौहीन करना शुरू कर दे, या वह बाप के एहतराम को मैंने खुद में रखे कि जो हक खुदा ने दे रखा है मां बाप को, उसका हक का दिफा और उसका तहफुज पहले जरूरी है। उनकी मौजूदगी में बाकी मामलात में इजहार राय की आजादी होगी। हमारे मुल्क में यह दफा मौजूद है, उसमें यह बात शामिल है कि जहां तक कुरान करीम हज़रत सल्लल्लाहु अलैहि वसल्लम की ज़ात गिरामी अल्लाह ताला की इज्जत और हुर्मत का सवाल है, इजहार राय से इनको नुकसान नहीं पहुंच सकता, यानी इस्लाम के किसी मफाद को नुकसान नहीं पहुंच सकता। मसलन देखिए ना, हम कहते हैं कि शख्सियत परस्ती गलत है, जो आदमी बात कहेगा उसको दलील से कहनी चाहिए, और हमने राय की आजादी दे दी कि जो आदमी भी आजादी जो भी आदमी चाहता है देखता है कि फलां बड़े से बड़ा आदमी दलील के बगैर बात करता है तो उसको हक है दलील मांगे। सवाल यह है कि अगर इजहार राय की आजादी ऐसे ही अनल इतलाक है तो आप सुप्रीम कोर्ट पर तनकीद का हक क्यों नहीं देते, क्या वो फरिश्ते हैं? यानी हमारे जज जो फैसला करते हैं, अगर जो पहली बार नहीं रही, अब आहिस्ता आहिस्ता वो धुआं निकलने लगा लेकिन अब भी हम इस बात को कानूनी तौर पर तस्लीम करने को तैयार नहीं है कि जो फैसला वहां होता है वो हक है कि बार बार अलग इतलान खड़े होकर उस पर बहस करें, इसकी इजाजत हुकूमत और कानून नहीं देता। क्यों नहीं देता? हमारे बाबा कौम कायदे आजम अलैह रहमत हैं, उन पर तनकीद का हक क्यों नहीं दिया जाता? ऐसे कि तनकीद कहीं भी तो जाकर रुक जाती है ना, कहीं रुकना चाहिए उसे, वरना तो रिश्ते बाकी ना रहे। बिल्कुल इसी तरह हम ये कहते हैं कि जो बात शरीयत में आ गई है, जो अल्लाह का हुक्म है, जो अल्लाह के रसूल का हुक्म है, आखिर ये आपने कैसी आजादी दे रखी है कि जो आदमी चाहता है, जो औरत चाहती है, वो उसके खिलाफ जो चाहते कहना शुरू करती है? यह अमर बिन मारूफ के महकमे का काम है कि वह हुकूमत को टोके, वो उन्हें बताए कि यह हुक्म अगर अल्लाह ने दिया है, इस पर तनकीद का हक तुम्हें किसने दिया? क्या तुम खुदा से बड़े? यह हुक्म रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने दिया है, तुम्हें यह हक तो है कि तुम यह देखो कि हुजूर ने यह बात फरमाई है या नहीं। लेकिन जब यह बात साबित हो जाए तो तुम्हें बिल्कुल तनकीद का हक नहीं, बल्कि तुम उनसे दलील भी नहीं मांग सकते। दो ही तो जातों में से दलील नहीं मांगी जा सकती, एक अल्लाह से और एक अल्लाह के रसूल से। इमाम अबू हनीफा से भी हम दलील मांगते हैं, इमाम शाफी से भी, बड़े से बड़े वली अल्लाह से भी, शेख अब्दुल कादिर जिलानी से भी। वो भी कोई काम करेंगे, वो बात कहेंगे ना, हम कहेंगे शेख ये बताइए आपके पास दलील क्या। लेकिन इमाम मालिक हदीस पर आते थे ना बैठकर मजे नबी के सहन में, उसके दालान में, तो जब वो कहते काला रसूलुल्लाह तो ये नहीं कहते थे, बल्कि फरमाते थे काला साहिब हाजर कबर, इस कबर वाले ने फरमाया। इस तरह हाथ फैलाकर हुजूर दाएं पर आराम फरमा रहे थे, ये कहते इस कब्र वाले ने फरमाया, और साथ ये फरमाते थे कि हर एक से दलील मांगी जाएगी लेकिन इससे दलील नहीं मांगी जा सकती। तो जब दुनिया में उनसे दलील मांगी नहीं जा सकती तो मुझे बताइए उनके इर्शादात पर तनकीद कैसे हो सकती? अगर औरत के लिए कुरान और सुन्नत ने हिजाब का हुक्म दिया है, मर्द औरत के आजादा में इख्तलात को हराम किया है, ना महरम के साथ सफर करने से हुजूर ने कर रोका है, सवारियां मेरा हुक्म है, ये आप सुप्रीम कोर्ट के हुक्म को तो वायलेट नहीं कर सकते, सवारियां के इस हुक्म को आप कैसे करते? आखिर एक वकील सही, लेकिन आवारा औरत उठकर खड़ी होकर यह कहती है कि इसका मतलब यह इस एक्ट के पास होने का कि आप नामहरमों के कोई भी औरत नामहरम के साथ सफर नहीं कर सकेगी। सवारियां अगर नहीं कर सकेगी तो यह हुक्म हुजूर का है कि सेक्ट का है? आप किसको तोड़ना चाहते कि आजादा में लड़के लड़कियां घूम नहीं सकेंगे, वह निकरे पहनकर दौड़ नहीं लगा सकेंगे? सवारियां यह हुक्म, यह पाबंदियां मैंने लगाई हैं या हमारे किसी मुफ्ती ने? अगर सूरह अहज़ाब में सूरह नूर में यह आयतें मौजूद हैं तो उनको निकाल दीजिए, शायद आपका काम आसान हो जाए। इजहार राय एक हकीकत है, लेकिन देखिए इजहार राय हमेशा हुदूद में होती है, अगर बेहुदूद हो तो आवारगी है, वो तो अय्याशी है जबान और कलम की। इस्लाम उसकी इजाजत कैसे दे सकता है और कोई महज़ब कानून उसकी इजाजत नहीं देता? वो कहीं ना कहीं जरूर हुदूद मुकर्रर करता है, वो कहता है यहां तक जाओ उसके बाद रुक जाओ। ये तो हर मुल्क की लगाई हुई पाबंदियां, यही काम हसबा वाले भी करते हैं और करना चाहते हैं कि तुम हमें जो आजादियां मिल गई हैं कि हम जिस चीज को चाहते हैं बड़ी आसानी से, मैं उसको मानने को तैयार नहीं। मैं इत्तेफाक से मैं तो अपने कमरे में लेटा हुआ था, टीवी की आवाज मुझ तक पहुंच रही थी और ये बहस आ रही थी इसी एक्ट से, और वो माशाल्लाह बहुत बड़े वकील हमारे मुल्क के ये कह रहे थे कि हुदूदुल्लाह हमारी सर आंखों पर वो नाफिज होनी चाहिए। लेकिन अगर एक फौजी सरबराह उसको नाफिज करता हम नहीं मानेंगे, क्या बेवकूफ वाली बात है? हां फौजी सरबरा वर्दी पहन के उतारने का नाम नहीं देता तो तुम मानते हो? वो मुल्क का सदर बना बैठा तुम्हें कोई एतराज नहीं, लेकिन जब वो हुदूदुल्लाह को नाफिज करता है तुम कहते हो चूंकि उसने वर्दी पहन रखी है हम नहीं मानेंगे। असल बात यह है कि तुम उसकी बात को रद्द नहीं कर रहे, तुम पर्दों में हुजूर की बात को रद्द कर रहे, खुदा की बात को रद्द करना चाहते हो। तुम्हें तकलीफ यह है कि तुम सेकुलर हो चुके हो,
اور تم نے فیصلہ کر لیا ہے اس آیت کی طرح کہ اصلا دین جو ہے یہ معاملہ ہے بندے اور اس کے خدا کے درمیان، یہ ایک پرائیویٹ معاملہ ہے، اس کا کوئی تعلق پبلک سے نہیں ہے، اس کا کوئی تعلق ہماری سٹیٹ سے نہیں ہے، اس کا کوئی تعلق ہمارے قانون سے نہیں ہے۔ اگر آپ ایسا چاہتے ہیں اور یہی آپ چاہتے ہیں تو پھر ٹھیک ہے، کھل کے کیوں نہیں کہتے؟ قرآن تو اس بات کو تسلیم کرنے کو تیار نہیں، ایسی تو کتابیں آئین ہیں، وہ تو دین تو کہتے ہی آئین ہے، اللہ کے نبی آئین اس لیے ہیں کہ اقیم الدین، وہ دین کو قائم کریں، اور شاہ ولی اللہ رحمتہ اللہ علیہ نے دین کا ترجمہ ہی آئین سے کیا، تو ان کا کام ہی یہ ہے۔ نوح علیہ السلام سے لے کر حضرت صلی اللہ علیہ وسلم تذکرہ کیا ایک ہی آیت میں، اور آخر میں اقیم الدین، ہم نے تمہیں اس لیے بھیجا ہے تاکہ دین کو قائم کرو، اللہ کے آئین کو نافذ کرو، اور تم نے اگر ان کو نہیں ماننا تو پھر ٹھیک ہے۔ دیکھیں میں کہہ دوں، یہ بات کہہ چکا ہوں کہ عیسائیت کی تو ایک مجبوری تھی، اس نے آسان راستہ نکالا، اس نے کہا دیا جناب یہ جو شریعت ہے نا یہ پرائیویٹ معاملہ ہے انسان کا اور خدا کا، ان کی مجبوری یہ تھی کہ ان کو شریعت ہے تھی کہاں، جو انجیل لے کے آئے عیسیٰ علیہ السلام اس میں قانون اور آئین کا نام تک نہیں، شریعت کا احکام نہیں ہے اس میں، اس میں روح شریعت ہے۔ اور مزید یہ کہ وہ محفوظ میں رہی آج عیسائیوں کے پاس، اگر انجیل ہے تو وہ چار ہیں، سواریاں کی عیسیٰ علیہ السلام پر چار انجیلیں تو نازل نہیں ہوئی تھی نا، وہ تو ایک ہی ہوئی تھی۔ جہاں تک عیسیٰ علیہ السلام کا اپنی زندگی کا سوال ہے، 33 سال زندگی گزاری ہے انہوں نے بغیر عیسائیوں کے، ان میں صرف 3 سال کے بارے میں وہ جانتے ہیں، 30 سال کا کچھ پتا نہیں کہاں گزارے، اور 3 سالوں میں جو کچھ انہوں نے دیا تاریخ کو وہ سوائے درویشی کے، فقیری کے، اور تبلیغ و دعوت کے چند واضحوں کے، اس کے سوا کچھ بھی نہیں۔ چند آدمیوں جو پر مسلمان ہوئے ان میں بھی 2 پھر گئے، 10 باقی رہ گئے۔ بعد میں سینٹ پال نے پورے دین کو ان کے مذہب کو ایسا پرڑی سے اکھاڑا کہ یہودیت کے رستے پہ ڈال دیا، بلکہ ہندو مت کے رستے پہ، تو ان کے پاس تھا ہی کچھ نہیں، وہ بےچارے یہ راستہ اختیار نہ کرتے تو اور کیا کرتے۔ اقبال کی قبر کو اللہ ٹھنڈا رکھے، اسے ٹھیک کہا تھا کہ کلیسا کی بنیاد رہبانیت تھی، ان کی تو بنیاد تھی ترک دنیا، دنیا کو چلانے کا نظام تو ان کے پاس تھا ہی کوئی نہیں، کہ کلیسا کی بنیاد رہبانیت تھی، سماتی کہاں اس فقیری میں میری، سیاست نے مذہب سے پیچھا چھوڑایا، چلی کچھ نہ پیرے کلیسا کی پیری۔ کہتے ہیں یہ تو اعجاز ہے ایک صحرا نشین کا، یعنی نبی کریم صلی اللہ علیہ وسلم کا، کہ بشیری ہے آئینہ دار نظیری، انہوں نے نبوت بھی کی، حکمرانی بھی کر کے دکھائی، انہوں نے دونوں کو جمع کر کے دکھایا، دنیا اور دین کو، کہا ترک دنیا کوئی کمال نہیں ہے، دین کو دنیا میں رہ کر برت کے دکھانا اور اپنے آپ کو ترک دنیا کرنے والوں سے اعلیٰ ثابت کرنا، یہ ہے اصل میں دین کا کمال، جو حضور نے کر کے دکھایا اور خلفاء راشدین۔ اس لیے اس کی بقا کریے، انہوں نے ہر آدمی کو حق نہیں بلکہ فرض کے طور پر یہ فرض عائد کیا تھا ہر آدمی پر، اس بات کو ذہن نشین کر لیجئے کہ مجھ پر بھی اور آپ پر بھی یہ فرض عائد ہوتا ہے کہ کوئی بھی اگر خلاف شریعت کام دیکھتے ہو تو دیکھو تمہاری زبانیں بند نہیں رہنی چاہیے، یہ امر بالمعروف اور نہی عن المنکر، یاد رکھو امت کے ایک ایک آدمی کی ذمہ داری ہے، اور چونکہ حکومت کی بھی ذمہ داری ہے، اس لیے حکومت کو ادا کرنے کے لیے ایک محکمہ بناتی ہے، سعودی عرب میں بھی قائم ہے، ملک میں 30 ملک ہیں تو یہ پہلے سے قائم ہے، یہ چیخو پکار ہو رہی ہے، یہ تو ایسا لگ جو پہلا واقعہ ہوا، اور یہ جو کہا جا رہا ہے جناب ایک پیرل نظام آ گیا، یہ متوازی قانون بنایا جا رہا، یہ متوازی ادارہ بن گیا، جو وفاقی حکومت کیسے برداشت کرے گی اسے، یہ تو حکومت کے اندر حکومت ہے۔ میرا سوال یہ ہے سپریم کورٹ کے ساتھ ہائی کورٹس کیوں ہیں، ڈسٹرکٹ کورٹس کیوں ہیں، کیا متوازی کورٹس ہیں؟ حسبہ ایکٹ میں بھی یہی کہا گیا ہے کہ ہم سفارش کریں گے اور اگر اس کی کوئی شکایت ہے وہ سپریم کورٹ میں جا کر فیصلہ لے لیں، تو متوازی کیسے ہو گیا؟ بلکہ میں یہ کہتا ہوں کہ آپ نے ایسی عدالتیں بھی قائم کر رکھی ہیں جن کا سرے سے آئینی وجود ہی کوئی نہیں، اور آئین اس کی اجازت نہیں دیتا، یہ انسداد دہشت گردی کی جو عدالتیں ہیں اس کا آئین سے کیا تعلق ہے؟ جب یہ قائم ہوتی بہت چیخوں پہ مار مچی تھی، لیکن چونکہ حکومت چاہتی تھی قائم ہے اور آج تک قائم ہے، کہ دیکھیے نا جب ملک میں ہائی کورٹ ہے، سپریم کورٹ ہے، अगर दहशत गर्दी कहीं हुई है तो आप उसमें जाकर उसका चालान करें ना और वो उसका फैसला करें। यह दहशत गर्दी की अलग अदालत, इसका क्या जवाब है? अगर वो अपना जवाब बनाकर कायम है और वो मुतवाजी निजाम नहीं है तो यह मुतवाजी निजाम क्यों है? क्या आपने बैंकिंग ट्रिब्यूनल कायम नहीं किए हुए? बजाय इसके उनको अदालतों में भेजे, आप अलग ट्रिब्यूनल क्यों कायम करते हैं? और वो कई तरह के ट्रिब्यूनल आपने कायम कर रखे, किसी ने कभी नहीं कहा कि ये इस मुल्क में मुतवाजी निजाम चल रहा। बात सिर्फ ये है कि सेकुलर जहन चूंकि इसको कबूल करने के तैयार नहीं है, उसको तकलीफ ये है कि हाँ ये क्या हो रहा है, ये तो हमारे खिलाफ एक मुसीबत खड़ी हो जाएगी। जब हम शराबों के मैंने से जमाएंगे और अमल बिन मारूफ का महकमा जाकर वहां देखेगा, रिपोर्ट करेगा और उस पर मुकदमा कायम करेगा, हम क्या जवाब देंगे उसका? बाद में तो सुन के वाकई शर्म भी आने लगती है और अफसोस भी होता। मैं पूरा तो नहीं सुन सका, एक मुजाकरा सुन रहा था। आमतौर मुजाकरे के जो मेजबान होते हैं उनका काम सिर्फ ये होता है कि दो तीन आपने मेहमान बुलाया ना, आप बारी बारी उससे सवाल आप पूछे, जवाब मांगे, उसका काम यह नहीं होता पार्टी बनकर उससे बहस करना शुरू कर दे। आपने मुजाकरात में देखा होगा जो मेजबान है ना वो फिर तैयार होके आता है कि और अव्वल तो यह कि तीन मेहमानों में एक हसबा एक हामी दो मुखालिफ और साथ उसके शामिल हो जाता मेजबान, तीनों पंजे झाड़ के उसके पीछे चपट जाते हैं और उसको बात करने का मौका नहीं देते, बारी बारी इधर से हमला उधर से हमला, ताकि लोग यह तासर दे कि कहने के लिए है ही कुछ नहीं। यानी अजीब तमाशा हमारे मीडिया को जिस तरह इस्तेमाल किया जा रहा है, मैं कहता हूं क्या इसका कानून इजाजत देता है जो कुछ आप कर रहे हैं? लेकिन मैं और बात कहने लगा, उन्हें बार बार यह बात कही कि देखिए ना, अगर आप मुल्क में इसलाह चाहते हैं आप पुलिस को क्यों नहीं मोबिलाइज करते, आप उससे काम क्यों नहीं लेते? पहले 2.5 साल में आपने पुलिस से क्या काम लिया? आप इंतजामिया से काम क्यों नहीं लेते? अब मैंने तो हर पलट के यह बात पूछी जा सकती है कि पंजाब पुलिस ने एक और पुलिस बनाई, बड़ी साफ सुथरी, बड़ी तारीम याफ्ता लोगों पर मुश्तमिल, तो आपने क्या कर लिया, क्या कारनामा अंजाम दिया? आपके पास इंतजामिया है और कोई मदाखलत भी नहीं हो रही, लेकिन बदअमनी जितनी यहां है वो सरहद में तो नहीं है। आप कहते हमने पुलिस से कोई काम नहीं लिया, सवारिया पुलिस का काम है लॉर्ड ऑर्डर के मसले को हल करना, वहां तो बदअमनी का कोई सवाल ही नहीं है, इतना पुरअमन दौर है वहां का और इतने पुरअमन हालात हैं तो बाकी तीनों सूबों में नहीं है, और क्या करें वो? लेकिन मैं एक और बात कहने लगा, वो कहते जनाब आपने इससे क्या काम लिया? वो बेचारे खुल के नहीं कह सके, मैं तो मिंबर रसूल पर बैठा हूं, इसे मुझे मिंबर ताकत देता है कि मैं ये बात कहूं, जाहिर वहां तो यह बात नहीं कही जा सकती थी। वो पलट के उन्हें पूछना चाहिए था कि जनाब जिस इंतजामिया का चीफ सेक्रेटरी वफाकी हुकूमत मुकर्रर करे और जिस पुलिस का आईजी वफाकी हुकूमत मुकर्रर करे और उसके अज़ल और नसब का इख्तियार वजीर आला को ना हो, वो उसका तबादला क्यों तक ना कर सकता हो, मुझे बताइए इंतजामिया इनकी बात सुनेंगे या वफाकी हुकूमत की? पुलिस इनके कहे पे चलेगी या उनके? ये काम देना चाहते हैं नेकी का, उधर से इशारा नहीं तो दूसरा काम करो, बताओ वो किसका काम करेंगे? यानी बिल्कुल एक हुकूमत को मफलूज करके रखा हुआ। इसके बाद वो परेशान है कि जिस मंशूर के तहत हम आए हैं, चलिए मंशूर के तहत ना भी आए होते, जब भी मुसलमान होने की ऐसी जिम्मेदारी है उनकी। मुझे याद है वह 14 अगस्त को तकरीर करते हुए मैंने यह बात अर्ज की थी, क्या हम हमेशा यह बात कहते हैं कि देखो इस मुल्क को इस्लामी मुल्क बनाना और इसमें इस्लामी निजाम नाफिज करना, यह इसलिए हमारी जिम्मेदारी है कि हमने इस मुल्क को इस्लाम के नाम पर लिया था। लेकिन मैंने यूनिवर्सिटी की बात कर रहा हूं, मैंने कहा यूनिवर्सिटी के लोगों, तुम पढ़े लिखे लोग हो, मैं तुम्हें दबाव बनाकर यह बात कहता हूं कि अगर हमने इसको इस्लाम के नाम पर ना भी लिया होता, जब भी अल्लाह का कानून यह है जिसकी आज मैंने आपके सामने पढ़ी है कि अगर मुसलमानों को कहीं इख्तदार मिलता है तो उनकी पहली जिम्मेदारी है कोई इस्लामी निजाम नाफिज करे। मैंने कहा अगर हमने वादा ना भी किया होता, कायदे आज़म तकरीरों में ना भी कहा होता, नवाब बहादुर यंग ने उसकी पूरी तस्वीर कशी ना भी की होती और जगह जगह पाकिस्तान का मतलब क्या ला इलाहा इल्लल्लाह ये नारे ना भी लगे होते, जब भी बतौर उम्मत मुसलमान के अफराद के हमारी जिम्मेदारी थी कि अल्लाह ने हमें मुल्क दिया है तो मुल्क को वैसा बनाए जैसे मुसलमानों का मुल्क होना चाहिए। इसे मैं कहता हूं अगर वो मंशूरियां लेकर ना भी आते جب بھی مسلمانوں نے کیا ایسی ایسے پارٹی تفریق سے بالا ہو کر باقیوں کو سوچنا چاہیے تھا کہ اگر ہم اس ملک میں نیکی کو فروغ دے سکتے ہیں اور اخلاقی برائیوں کو ختم کرنے کی ریکمنڈیشن کر سکتے ہیں اور اسے زائرک برائیاں رک سکتی ہیں تو ہمیں یہ کرنا چاہیے، ہمیں رکاوٹ نہیں بننا چاہیے۔ لیکن آپ اندازہ کر لیں کہ جتنی پارٹیاں وہاں عدالتوں میں موجود ہیں، وہاں اسمبلی میں موجود ہیں، ان کا رویہ آپ کے سامنے۔ اس ایکٹ میں قرآن پاک کی آیات لکھی ہوئی، احادیث سے استدلال کیا ہوا، بسم اللہ کو تو چھوڑیے، لیکن انہوں نے وہ ایکٹ کی کاپیاں پھاڑ کر لوگوں کے قدموں میں پھینکی۔ ان کو بالکل خیال نہیں آئی ہم کیا پھاڑ رہے ہیں۔ میرا خیال ہے کہ ان کو قرآن کریم بھی دے دیا جاتا نا کہ دیکھو ان قرآن کریم میں کیا اور نشانیاں لگا دی جاتی کہ اس کو نکال کے دیکھ لو، جس کے مطابق ہم یہ ایکٹ بنایا ہے تو مجھے اللہ معاف کرو، مجھے ڈر ہے وہ کیا آپ قرآن کریم ہی پھاڑ کے پھینک دیتے۔ اس قدر اغراض کی حکومت ہو گئی ہمارے نفسوں پر، ہمارے نفس اتنے شریر ہو گئے ہیں کہ ہم اسلام کو بالکل پلے باندھنے کو تیار نہیں۔ یعنی جو باتیں آج کھلے عام اخباروں میں لکھی جا رہی ہیں اور جو میڈیا کے ذریعے سے کہی جا رہی ہیں، مجھے، میں جتنی عمر میری ہو گئی ہے تقریباً 65 سال کا ہو گیا ہوں، میں جب پرانا زمانہ یاد کرتا ہوں تو کبھی کبھی خیال آتا ہے کہ لوگ کبھی ان باتوں کو جو سوچتے بھی تھے نا وہ کہنے کی جرت نہیں کرتے تھے۔ مثلا آج یہ بہت عام آپ نے پڑھی ہوگی کہ کیوں نہیں آج سے 1450 سال کا پرانا آیا ہوا دین آج کے دور میں چل سکتا، یہ پرانی شریعت آج کے دور میں کیسے چل سکتی۔ یہ میں جانتا ہوں کہ 20 سال پہلے بھی بار پروفیسروں سے دبی دبی زبان میں نے یہ باتیں سنی، لیکن اسے اگر یہ کہا جائے کہ تم پبلک کے سامنے آ کر یہ بات کرو، ان کی جان نکلتی تھی۔ لیکن اب نہیں ہے، اب اس لیے کہ جو لوگ اقتدار میں ہیں انہوں نے زبانوں کو اتنا بے باک کر دیا اور اتنا حوصلہ مند بنا دیا انہیں کہ اب حکومت کے خلاف کچھ بات کہنا تو مشکل ہے، شریعت کے مطابق بات کہنا تو مشکل ہے، لیکن اس کے خلاف بات کہنا، اللہ رسول کے خلاف بات کہنا، یہ تو بہت آسان ہو گیا۔ مجھے نہیں معلوم اکبر نے انگریز کے زمانے میں جو بات کہی تھی، حالانکہ اس زمانے میں بھی حالات ایسے نہیں تھے، انہوں نے کہا تھا کہ حریفوں نے رپل دکھوائی ہے جا جا کے تھانے میں کہ اکبر نام لیتا ہے خدا کا اس زمانے میں، حالانکہ اس زمانے میں نام لینے والے بڑے بڑے جیدار لوگ موجود تھے۔ آج نے وہ ہوتا تو اللہ ہی بہتر جانتا وہ کیا کہتا، اس زمانے میں اتنی دشواریاں نہیں تھیں اللہ اور رسول کی باتیں کرنے کی جتنی دشواریاں آج ہیں، جس طرح منہ کھول کھول کر باتیں کی جا رہی ہیں۔ یعنی بار بار پر یہ کہا جا رہا ہے کہ تم ملک کو طالبان کا ملک بنانا چاہتے ہیں۔ میں نے افغانستان نہیں دیکھا، کبھی نہیں گیا، وہاں طالبان کے کسی گروہ کی آج تک زیارت نہیں ہوئی، ان میں سے کسی لیڈر کو دیکھنے کا موقع نہیں ملا۔ میں اتنا جانتا ہوں کہ جب وہ لوگ برسے اقتدار نہیں تھے، کسی کی جان سلامت نہیں تھی، کسی کا مال سلامت نہیں تھا، کسی کی عزت سلامت نہیں تھی، پوس کی پیداوار اس کثرت سے ہوتی تھی کہ دنیا بھر کو وہاں سے حشیش اور یہ نشہ آور چیزیں سپلائی کی جاتی تھی، وہیں سے ظاہر ہے کہ ساری چیزیں تیار ہوتی تھی، دنیا بھر کا وہ اڈا بن گیا تھا برائیوں کا۔ لیکن جیسے طالبان برسر اقتدار آئے، کوئی اس کا انکار کرے کہ تقریباً 80% ملک میں ان کی حکومت تھی، باقیوں میں تو زار شمالی اتحاد کی تھی، اس 80% علاقے میں ہار یہ تھا کہ کہیں بد امنی نہیں تھی۔ یہاں سے جو لوگ گئے ان سے میں ملا، انہیں ایک صاحب نے بتایا کہ ہم اپنے لیے اپنے ساتھ کو پتہ نہیں کتنے لاکھ روپے بتایا کہ ہمیں پتا چلا وہاں غربت بہت زیادہ ہے، تو ہم اتنے چند لاکھ روپے یہاں سے جمع کر کے ان کی حکومت کی مدد کے لیے اپنے ساتھ لے گئے۔ جب ہم چمن سے آگے نکلے، ہماری سرحد سے آگے، تو اب ہم ڈر رہے تھے کہ یہاں چونکہ باقاعدہ پولیس بھی نہیں ہے اور بڑی بدامنی ہوگی، یہ پیسہ ہم سے کچھ چھین نہ لے، تو ہم نے بس والے کو اپنے اعتماد میں لیے۔ رات جہاں جہاں اگر ہمیں ٹھہرنا پڑا، ہم نے کہا دیکھیے ہم اس ہوٹل میں ٹھہریں گے کہ ہم سے پیسے نہ چھین لیں، ہم تم پر اعتماد کرتے ہیں، تم بڑے آدمی معلوم ہوتے ہو، بتاؤ کیا پیسہ ہماری حفاظت کرو گے؟ یہ وہ ہنس کے کہنے لگا کہ جناب یہ ڈیش بورڈ پر رکھ دیں سامنے۔ انہوں نے بتایا یہ اتنے لاکھ روپے آتا، اس سے بھی زیادہ ہوتا کوئی بات نہیں تھی، آپ جا کے آرام سے کھانا کھائیں، میری گاڑی کھلی ہے، مجال نہیں ہے کسی کو اس پیسے کو ہاتھ لگا دے۔ کب حیران تھا کہ گاڑی کھلی رہی ہے ہم آرام سے رات گزار کے آئے اور وہیں کا وہیں پیسہ پڑا تھا مجال کیا جو کسی نے اس کی طرف دیکھنے کی ضرورت کی اور تو ہم نے دیکھا کہ آ جا رہی ہیں کوئی مجال نہیں ان کو میلی نگاہ سے دیکھ سکے ملک میں کوئی بدامنی کا واقعہ نہیں تھا وہ لوگ اسرا لے کر پیدا ہوتے ہیں پٹھان کا بچہ آنکھ کھولتا تو پولیس تو گن اس کے ہاتھ میں ہوتی ہے کباری علاقوں کو دیکھ لیجیے ان کو غیر مسلح کرنا یہ معمولی کام نہیں ہے انگریز نہ کر سکا کوئی حکومت نہ کر سکی ملا عمر نے حکم جاری کیا کہ میں چاہتا ہوں کہ تمام اسرا حکومت کے حوالے کر دیا جائے ایک ہفتہ نہیں گزرا کسی گھر میں ایک ریوالور تک موجود نہیں تھا انہیں کہا کہ ہم یہ نہیں چاہتے ہم اس لیے نہیں کہ امریکہ چاہتا ہے ہم اس لیے یہ بات کہتے ہیں کہ جہاں تک نشہ آور چیزوں کا تعلق ہے اس کو اللہ اور اللہ کے رسول نے حرام کیا اس لیے تم نے جو پوش کاش کر رکھا ہے ساری کوشش کے باوجود دنیا اس کو ختم نہیں کر سکی ہم حکم جاری کرتے اس کو ختم کر دو وہ فصل برباد کر دی گئی اور جب تک وہ لوگ برسے اقتدار رہے وہاں ایک کھیت میں یہ فصل کاش نہیں ہوئی سواریاں آپ وہاں کا نظام لا کے تو دکھائیں بڑھ کے مانو تو آسان ہے وہ بہت برے لوگ صحیح لیکن اصل مقصود حکومت کا کیا ہوتا ہے یہ نہیں کہ جان محفوظ ہو مال محفوظ ہو عزت محفوظ ہو عبادات محفوظ ہو مذہب محفوظ ہو دین محفوظ ہو یہ ساری چیزیں نے محفوظ کر کے دکھائی لوگوں کو اگر تنگ دستی کی شکایت تھی نا جیسے ڈاکٹر سراج صاحب میں نے سنا گئے ان کو میں نے تو میں تو ان سے ملا نہیں ہوں میرے دوستوں نے بتایا کہ انہوں نے کہا جب ہمارے صاحب نے کھانا آیا نا یہ تو میرے خیال میں وہ جل حمید گل صاحب نے بھی لکھا تھا انہوں نے کہا جب ہمارے ساتھ کھانا آیا ملا عمر بھی موجود تھے اور ان کے بڑی بڑی قیادت ساری موجود تھی تو ملا عمر کے سامنے میرے خیال میں کوئی پاؤ بھر یا ڈیڑھ پاؤ تربوز تھا دوپہر کے کھانے میں انہوں نے کہا کہ صبح میں نے ناشتہ نہیں کیا میں جو کہ اپنے گھر سے کھانا کھاتا ہوں تو گھر میں کھانے کی اور کوئی چیز نہیں تھی یہی انہیں بچا کے رکھا تو میرے لیے بھیج دیا میرا تو کھانا یہی ہے باقی جتنے لوگ تھے ان کے کابینہ کے ان کے لیے تنور کی پکی ہوئی روٹیاں آئیں جن میں نمک ڈالا ہوا تھا لیکن ساتھ کھانے کے لیے کچھ نہیں تھا جب حمید گل کہتے ہیں کہ میرے یہ کٹوری میں انہیں پتہ نہیں کہاں سے سالن مہیا کیا تھا سبزی کا سالن وہ مجھے دیا گیا کہ آپ چونکہ مہمان آپ یہ کھا لیں ان لوگوں نے مثال قائم کی کہ اگر عمر فاروق پیمنزلہ کپڑے لگا کے پہن سکتے تھے نا اور وہ بھوکے رہ سکتے تھے ہم ان کے راستے پر چلنے والے لوگ ہیں ہم بھی یہ کام کر کے دکھائیں گے اور انہوں نے یہ کام کر کے دکھایا تمہیں اندیشہ کس بات کا تم نے تو طالبان کی حکومت کو سپورٹ کیا تھا پاکستان اس حکومت کو اون کیا تھا ان کو تسلیم کیا تھا تمہیں کوئی برائی ان میں نظر نہیں آئی جب تک امریکہ نے بکواس کرنا شروع کیا جب اس نے کہا کہ برے ہیں تم نے یوٹرن لے لیے اب دنیا بھر کی گاڑیوں تم ان کو دیتے ہیں سواری اب وہاں کیا ہو رہا یہ مغربی سرحد تمہارے خلاف زہر اگلنے لگی ہے جس نے کبھی پاکستان کے خلاف کلمہ نازیبہ نہیں کہا تھا وہاں سے بم بلاس ہوتے ہیں وہاں فائرنگ ہوتی ہے ہمیں اتنی فوریت نہیں رکھنی پڑ رہی مشرقی سرحد پر جتنی مغربی سرحد پر رکھنی پڑ رہی یہ ہے جس کو آپ نے جس فصل کو پالا یعنی جو خدا کے لیے اتنا تو سوچئے کہ آپ کا کون ہے پرایا کون جو آپ کے اپنے تھے انہوں ان کو مار ڈالا مروا دیا انہیں آپ نے اور جو آپ کے اپنے نہیں تھے غدار تھے وہ اور وہ امریکہ کے ایجنٹ تھے ان کو آج آپ بغل میں پال رہے ہیں اور دیکھ رہے ہیں کہ آپ کا کیا انجام ہونے ہوگا ان کے ہاتھوں سے اس کے باوجود آپ کو سمجھ نہیں آتی کہ آپ کیا کر رہے ہیں تو کہنا صرف یہ تھا کہ حسبہ ایکٹ کے بارے میں جو کچھ کہا جا رہا ہے تفصیلی بات اس کو دیکھ کے ہی ہوگی لیکن جو اس کی بنیادی روح ہے میں اس کو عین شریعت کے مطابق سمجھتا انہوں نے تو اچھا کام کیا ہے اور اس لیے کیا تاکہ نیکیوں کو فروغ ملے اور برائیوں کو روکا جا سکے یہ کوئی پیرل نظام نہیں ہے بلکہ اگر مجھے قانون اجازت دیتا میں بیمار آدمی میں کسی بڑے تصادم کو دعوی نہیں دینا چاہتا ورنہ حقیقت تو یہ ہے آپ کو میں گواہ بنا کے کہتا ہوں بلکہ آپ سے سوال کرتا ہوں ایک طرف قانون ہو اللہ اور اس کے رسول کا دوسرا قانون ہو آپ کے ملک کا دونوں میں اگر کلیش ہو جائے آپ مجھے بتائیے دونوں میں سے کس کو فالو کرنا چاہیے آپ بار بار کہہ رہے ہیں کہ اس سے ملکی قانون میں کوئی نقصان پہنچے گا. سواری اور خدا کا قانون نافذ کر کے ملکی قانون کو نقصان پہنچتا ہے تو پہنچنے دیجئے, آپ کو تکلیف کیا. امریکہ کو تو ہوا کرے, اس کے حواریوں کو ہوا کرے, یعنی جن کا کوئی رشتہ نہیں ہے اللہ اور رسول سے ان کو تکلیف ہوتی ہے تو ہوا کرے, آپ کو کیا تکلیف ہے. اور اگر آپ کو تکلیف ہوتی ہے نا تو میری صاف بات کہیے کہ پانی کہاں بھر رہا. یاد ہوگا ایک دن میں نے دو تین شعر پڑھے تھے, اسی وقت بات کو ختم کر رہا ہوں, کہ تم سمجھتے ہو پرایوں نے کیا ہم کو تباہ, کہ تم سمجھتے ہو پرایوں نے کیا ہم کو تباہ, بندہ پرور کہیں اپنوں کا یہ کام نہ ہو. یوں تو شرم پیمبر ہے انہیں بھی, لیکن ان کو ڈر یہ ہے کہ ناراض کہیں تام نہ ہو. اور اس مسلمان سے سو بار ہے کافر اچھا جس مسلمان کے پیش نظر انجام نہ ہو. واخر دعوانا ان الحمدللہ.